यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणबारे कोविड 19 संकट व्यवस्थापन केन्द्रसँग छलफल। रोकथाम तथा नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड़। काठमाण्डु उपत्यकामा अत्यावश्यक बाहेकका गतिविधिमा निषेध। तोकिए बमोजिम, संक्रमितका लागि बेड नछुट्याएका अस्पतालहरूको पीसीआर टेस्टको अनुमति खारेज गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय। सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढ़ी पहिरोमा परि 13 जनाको मृत्यु, 16 बेपत्ता। राष्ट्रकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय सम्मान सहित हिजो अन्त्येष्टि। र समुदाय स्तरमा संक्रमण फैलिएसँगै भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि। गत 24 घण्टामा मात्रै झण्डै 70,000 नयाँ संक्रमित थपिए। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणबारे हिजो कोविड 19 संकट व्यवस्थापन केन्द्रसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको पछिल्लो अवस्था तथा नियन्त्रण र उपचारमा गरिएका प्रयासबारे जानकारी लिनुभएको थियो। त्यसक्रममा प्रधानमन्त्रीले कोरोना संक्रमणका विरूद्ध संचालित प्रयासलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव महेन्द्र गुरागाईले जानकारी दिनुभयो। छलफलमा कोविड 19 संकट व्यवस्थापन केन्द्रका तर्फबाट पछिल्ला प्रयासहरूबारे प्रधानमन्त्रीलाई अवगत गराइएको थियो। केन्द्रले नियन्त्रणका आगामी रणनीतिबारे हिजै प्रधानमन्त्रीलाई अवगत गराएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। काठमाण्ड उपत्यकाका 3 जिल्लामा गैराती 12 बजेदेखि लागू हुने गरी भदौ 10 गतेसम्म अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ। 3 जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको हो। कोविड 19 संक्रमणको उच्च वृद्धिका कारण जोखिम बढ़ेको निष्कर्ष निकाल्दै गैराती 12 बजेदेखि यही भदौ 10 गतेसम्म लागू हुने गरी आदेश जारी गरिएको काठमाण्ड जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो। संक्रामक रोग ऐन तथा स्थानीय प्रशासन ऐन बमोजिम काठमाण्ड उपत्यकाभर लागू हुने गरी निषेधको निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाण्डुका अनुसार गए रातीदेखि औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काम बाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन नपाउने गरी निर्णय गरिएको छ। अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न समेत निषेध गरिएको छ। अत्यावश्यक सामग्री लगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाण्डु उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ। जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन समेत सञ्चालन गर्न पाइने छैन। कोविड 19 को संक्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको तस्विर सहितको परिचय पत्रका आधारमा बिहान 9 देखि 10:30 कार्यालय पुग्ने र दिउँसो 3 देखि 5:30 बजेभित्र फिर्ता भइसक्नुपर्ने व्यवस्था मिलाउनु पर्ने पनि जनाइएको छ। यसैबीच सरकारले संचारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाण्डु उपत्यकामा समाचार संकलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ। विभागका शाखा अधिकृत वसन्त बहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार संकलन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय र विभागले यसअघि उपलब्ध गराएको सवारी पास प्रयोग गर्न आग्रह गर्नुभएको छ। सवारी साधन प्रयोग गर्दा प्रयोगकर्तालाई आफ्नो तस्विर सहितको परिचय पत्र अनिवार्य लगाउन समेत विभागले आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमणका कारण हिजो थप 6 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 120 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाण्डू र बर्दियामा 1-1 जना पुरूष र मोरङ, भक्तपुर, चितौन र सुनसरीमा 1-1 जना महिला गरी 6 जनाको मृत्यु भएको जानकारी दिनुभएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा हिजो 11,522 जनामा गरिएको परीक्षणमा काठमाण्डु उपत्यकामा 159 सहित 681 जनामा संक्रमण पुष्टि भएको छ। भाइरसबाट संक्रमित हुनेको संख्या 28,938 पुगेको पनि मन्त्रालयले जनाएको छ। हिजो काठमाडौँमा 137 जना, ललितपुरमा 17 जना र भक्तपुरमा 8 जना गरी उपत्यकामा 159 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हिजो थप 120 जना निको भएसँगै निको भई घर फर्कनेको संख्या 17,700 पुगेको पनि मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। त्यस्तै देशभर सक्रिय संक्रमितहरूको संख्या 10,118 रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टीनमा 13,571 जना रहेका छन्। यस्तै सक्रिय संक्रमितहरू मध्ये 131 जनाको आईसीयूमा र 6 जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। त्यस्तै कोरोना संक्रमितहरूको संख्या बढ़दै जाँदा सरकारी अस्पतालका बेडहरू कम हुने भएकाले मेडिकल कलेजहरूले एक तिहाई र प्राइभेट अस्पतालहरूले 20% बेड छुट्याउनु पर्ने व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयको निर्णय अनुसार मेडिकल कलेज र निजी अस्पतालहरूले तोकिए बमोजिम संक्रमितका लागि बेड नछुट्याएमा ती अस्पतालहरूलाई सरकारले पीसीआर टेस्टका लागि दिएको अनुमति खारेज गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो।
बढ्दै जाँदा सरकारी अस्पतालको बेडले नपुग्न सक्छ, त्यसो भएर मेडिकल कलेजहरूले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने हुन्छ। प्रतिष्ठान तथा मेडिकल कलेजहरूले छुट्टै ब्लक छुट्याएर वा छुट्टै बिल्डिङमा कहाँ सम्भव छ त्यो ठाउँमा चाहिँ एक तिहाई बेड खाली गरेर कोरोनाको ट्रिटमेन्ट गर्नुपर्छ। जुन अस्पतालमा, जुन मेडिकल कलेजमा, प्रतिष्ठानमा एक तिहाई बेड छुट्याइँदैन, जुन प्राइभेट अस्पतालमा 20% बेड कोविडको लागि छुट्याइँदैन, त्यस्तो अस्पतालमा नेपाल सरकारले पीसीआर टेस्ट गर्नलाई दिएको अनुमति खारेज गर्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम कोरोना संक्रमितको उपचारका लागि बेड छुट्याएका मेडिकल कलेज र निजी अस्पतालहरूलाई भने प्रयोगशाला सञ्चालन गर्न दिने मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढ़ी पहिरोमा परि 13 जनाको मृत्यु भएको छ भने अन्य 16 जना बेपत्ता भएका छन्। अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिका वड़ा नम्बर 5 सैनी बजार र कैलाश खोला आसपास रहेका घरहरू बगाउँदा बेपत्ता भएका 17 जना मध्ये 7 जनाको शव हिजो फेला परेको हो। बेपत्ता मध्ये रामारोशन गाउँपालिका 4 खाल बजार बस्ने 15 वर्षीय नवीन साउद, जयगढ़ गाउँपालिका वड़ा नम्बर 6 नगर दर्नामा अन्दाजी 30 वर्षकी महिला र अन्दाजी 40 वर्षका पुरूष, मंगलसेन नगरपालिका वड़ा नम्बर 10 जुपु मुराबगरमा एकजना महिला, मंगलसेन नगरपालिका वड़ा नम्बर 3 दया पीपलमा करिब 40 वर्षका पुरूष र चित्रेमा अन्दाजी 30 वर्षीय महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। बाढ़ीले 22 घर, एउटा जीप, एउटा एम्बुलेन्स र कैलाश प्रथम लघु जलविद्युत आयोजनाको भवन बगाएको जनाइएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी तथा उद्धार कार्य जारी राखेको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो। त्यस्तै बाजुरामा पहिरोमा परि 2 जनाको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। पहिरोमा परि बुढी नन्दा नगरपालिका वड़ा नम्बर 6 की 55 वर्षीय भीनु ल्वार र खप्तड़ छेडेदह गाउँपालिका वड़ा नम्बर 5 की 3 वर्षीय बालिका सनिका बुढ़ाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बुढी नन्दा नगरपालिका वड़ा नम्बर 2 धुपाघाट खोलामा बाढ़ी आएपछि कोल्टीका स्थानीय सुरक्षित स्थानमा सरेका छन्। यस्तै बझाङको बुंगल नगरपालिका 5 मिडीमा पहिरोमा परि 2 बालकको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। मृत्यु हुनेमा बुंगल नगरपालिका 5 मिडीका 12 वर्षीय सचिन ताम्राकार र छिमेकी गाउँका 6 वर्षीय सुदीप ओखेडा रहेका छन्। पहिरोले मिडीका गाउँका अन्य 5 परिवार विस्थापित भएका छन्। उता कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर 5 रूपसामा पहिरोले घर पुरिँदा 4 जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा 60 वर्षीय चन्द्र सहकारी, 29 वर्षीय पम्फा सहकारी, 30 वर्षीय भीमा सहकारी र 9 वर्षीय बालक रमित सहकारी रहेका छन्। बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल घटनास्थल पुगिसकेको जनाइएको छ। सल्यानको वनगार्ड कुबिन्डे नगरपालिकाको नाथे खोलामा आएको बाढ़ीले बगाउँदा एकजना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ। त्यस्तै बैतडीको सुरनया गाउँपालिका पाँचमा पहिरोले घर पुरिँदा एकै परिवारका चारजना घाइते भएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वड़ा नम्बर दुई लिदीमा गत शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या 25 पुगेको छ। चार वर्षीय समराज दोङको हिजो शव भेटिएको इलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो। पहिरोमा बेपत्ता 14 जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउनु भएको छ। नेपाल प्रेस इन्स्टिच्यूटले प्रकाशन गरेको कोविड 19ले नेपालको पत्रकारितामा पारेको प्रभाव सम्बन्धी प्रतिवेदन हिजो सार्वजनिक गर्नुहुँदै मन्त्री डाक्टर खतिवड़ाले कोरोनाका कारण संचार जगत र अग्रपंक्तिमा रहेर काम गरिरहेकाहरूमा परेको समस्या समाधानमा सरकारको सहयोग रहेको बताउनुभयो।
विपन्न परिवारका एक सदस्यलाई श्रममा लगाएर
त्यसमा पनि पत्रकारितामा फ्रन्ट लाइनमा काम गरेर समाचार संकलन गर्ने, दृश्य संकलन गर्ने पत्रकारहरू र सुरक्षा दिनुपर्ने सुरक्षाकर्मीहरू र बिरामीलाई उपचार गर्नुपर्ने स्वास्थ्य कर्मीहरू, उहाँहरूको बारेमा फेरि हामीले थप अध्ययन गरेर फ्रन्ट लाइनमा काम गर्ने सबै राष्ट्र सेवकहरू र निजी क्षेत्रका सेवा प्रदायक यहाँहरू सबैलाई हामीले के कस्तो असर परेको छ भनेर नियमित रूपमा अध्ययन अनुसन्धान र त्यसको आधारबाट चाहिँ समाधान गर्ने बाटोमा सरकार यहाँहरूसँगै छ। सम्पूर्ण जगतलाई र पत्रकारिता जगतलाई तपाईँहरूसँग सरकारको ऐक्यबद्धता जाहेर गर्न चाहन्छु। कोरोनाको समस्या हामी सबैको साझा समस्या हो, यो साझा समस्या हामी सबै मिलेर नै हामी यसलाई हल गर्न सक्छौं। सरकारको मात्रै प्रयासले या सरकार बिना अरू हामी नागरिकहरूको मात्रै प्रयासले यो सम्भव हुँदैन।
मन्त्री डाक्टर खतिवड़ाले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढ़ी प्रभाव संचार क्षेत्रमा परेकाले संचारकर्मीहरूको सुरक्षाका लागि आवश्यक पर्ने उपकरणहरू सरकारले सर्वसुलभ रूपमा उपलब्ध गराउने र संचार गृहहरूले पनि आफ्ना पत्रकारहरूको सुरक्षाका लागि आवश्यक ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले विपदका बेलामा अपनाउनुपर्ने संचार रणनीतिका विषयमा सम्बन्धित पक्षसँग छलफल गरी अवधारणा निर्माण गर्न सरकार लागिरहेको पनि जानकारी दिनुभयो। दिवंगत राष्ट्रकवि माधव प्रसाद घिमिरेको हिजो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। उहाँको पार्थिव शरीरमा छोराहरू इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गर्नुभएको थियो। कविवर घिमिरेको हिजो अस्ति साँझ 101 वर्षको उमेरमा निधन भएको थियो। आर्यघाटमा नेपाली सेनाका मानार्थ सहायक रथी स्वर्गीय घिमिरेको सम्मानमा सेनाको अधिकृत नेतृत्वको टुकड़ीले सम्मान अर्पण गरेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई, पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकार लगायतले राष्ट्रकविप्रति श्रद्धांजलि अर्पण गर्नुभएको थियो। यसअघि उहाँको निवास लैनचौर अलकापुरी पुगी दिवंगत घिमिरेप्रति उप प्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, नेता अर्जुन नरसिंह केसी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती लगायतले श्रद्धांजलि व्यक्त गर्नुभएको थियो। यसैबीच राष्ट्रकविको सम्झनामा हाम्रा संवाददाता विमल गेवालीले तयार पारेको यो रिपोर्ट।
1991 सालदेखि नै कलम चलाउन शुरू गर्नुभएका राष्ट्रकवि माधव प्रसाद घिमिरे नेपाली साहित्यमा उदाउँदै गर्दाको युग, कवि शिरोमणि लेखनाथ पौडेल र महाकवि लक्ष्मी प्रसाद देवकोटाहरूको सक्रिय लेखनको युग थियो। 100 वर्ष बढ़ी बाँच्ने यी भाग्यमानी श्रेष्ठाको लामो जीवनले नेपाली साहित्यलाई ठूलो गुण लगाएको छ। जनमानसमा असाध्यै लोकप्रियता हासिल गर्नुभएका कविवर घिमिरे आफ्नो लामो जीवन भोगाएको अनुभव यसरी सुनाउनुहुन्थ्यो।
वेदका ऋचाहरूमा सत्यञ्जीव सरद सतम त हामी 100 वर्ष बाँच्छौँ भनेर त्यहाँ भनेको हुन्छ। त्यसले गर्दाखेरिमा मान्छेको पूर्ण आयु बाँच्न पाए कस्तो हुनु भन्ने मनमा लागेको थियो। त्यो बाँच्दाखेरिमा उस्तै रहन्छ 99 वर्षमा जस्तो थियो 100 वर्षमा भन्थे।
नेपाली साहित्यको आधुनिक विकास क्रमको युगीन परम्परासँग जोडिएर आउनुभएका राष्ट्रकवि घिमिरेको लेखन विशेषता नेपाली लोकशैलीलाई टपक्क टिपेर सरल भाषामा कलात्मक रूपमा प्रस्तुत गर्ने बेजोड़ क्षमता रहेको उहाँलाई नजिकबाट चिन्नुभएका साहित्यकार केदार शर्मा बताउनुहुन्छ।
माधव प्रसाद घिमिरे चेतना र शिल्पको असाध्यै ठूलो संगम भएका कवि हुनुहुन्थ्यो। उहाँ आफूमाथि परेको प्रभाव विषयका हिसाबले, शैलीका हिसाबले, चिन्तनका हिसाबले सबै कुरा स्वीकार्न साह्रै सहज मान्नुहुन्थ्यो। पटक पटक भन्नुहुन्थ्यो, कालिदास र रविन्द्रनाथ टेगोर पढेर मात्रै म भित्रको कविले परिमार्ग पाएको हो भनेर। त्यसै गरी जुन लोककाव्यहरूबाट, लोकगीतहरूबाट उहाँले कथा टिपेर खण्डकाव्यहरूको रचना गर्नुहुन्थ्यो, ती लोककाव्यहरूलाई जहिले पनि यथोचित स्थान दिनुहुन्थ्यो।
नेपाली राष्ट्रियताको भावनामा आधारित गीतकार व्यक्तित्व घिमिरेको अर्को विशेषता हो भन्ने तथ्य यी कालजयी रचनाहरूले पुष्टि गर्छन्।
नेपाली हामी रहौला कहाँ, नेपालै नारहे।
राष्ट्र भावनामा मात्र नभई उहाँ अत्यन्त मार्मिक भावहरूमा खुल्ने उच्च कोटिका गीतकार हुनुहुन्थ्यो।
देखे सपना मै मरी गाए को मै मरी गाए को।
राष्ट्रकविको भौतिक अवसानको यो क्षणमा धेरैले उहाँलाई माया र सम्मान देखाएका छन्। नेपाली साहित्यको फाँटमा अबको पुस्ता सामु एउटा जिम्मेवारी पनि थपिएको छ। माधव घिमिरेको भाषा शैली र उहाँका कृतिहरूको अध्ययन गरेर कलम चलाउँदा उहाँप्रति वास्तविक सम्मान गरेको ठहर हुने तर्क सुनाउँदै फेरि एकपटक साहित्यकार केदार शर्मा।
राष्ट्रकवि माधव प्रसाद घिमिरेप्रतिको असली सम्मान चाहिँ जब हामीले हाम्रो भाषा र साहित्यलाई साँच्चै माया गर्न थाल्छौं, राम्रो भाषा लेख्न थाल्छौं, साहित्यको अध्ययन गर्न थाल्छौं, कविता कृतिहरूलाई यथोचित सम्मान दिएर अध्ययन गर्छौं, अनि मात्रै हुन्छ भन्ने लाग्छ मलाई।
नेपाली वाङ्मयका शिखर पुरूषको भौतिक अवसानको यो पल साह्रै दुःखदायी छ। लाखौं मलामीको लश्कर घरभित्र फुनिनु पर्ने समयमा उहाँ महाप्रस्थानको बाटो लाग्नुभयो। सृजनामा सधैँ बाँचिरहने युग पुरूषलाई हार्दिक सम्मान र श्रद्धाञ्जली। विमल गेवाली, रेडियो नेपाल, काठमाडौं।
कास्कीको पोखरा स्थित पस्याङमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना प्रहरीको मृत्यु भएको छ। दुर्घटनामा प्रहरी जवान पाल्पा घर भएका 20 वर्षीय चन्द्रबहादुर बगाले र बर्दिया घर भएका प्रहरी हवलदार 34 वर्षीय डम्बर बहादुर थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुभाष हमालले जानकारी दिनुभयो। उनीहरू दुवै वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए। कर्णाली नदी व्यवस्थापन आयोजना अन्तर्गत निर्माण भएको तटबन्ध 2 वर्ष नबित्दै नदीले भत्काएको छ। 200 मिटर लामो तटबन्ध भत्काएपछि बर्दियाको राजापुर नगरपालिका लगायत आसपासका दर्जनौं गाउँ बाढ़ी र कटानको उच्च जोखिममा परेका छन्। अविरल वर्षासँगै आएको बाढ़ीले जाजरकोटको शिवालय गाउँपालिका वड़ा नम्बर 6 को वड़ा कार्यालय भवन बगाएको छ। जाँत खोलामा आएको बाढ़ीले कटान गर्दा टुनी बगरमा रहेको वड़ा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वड़ाध्यक्ष भक्तबहादुर थापाले जानकारी दिनुभयो। रेडियो नेपालमा कार्यरत कर्मचारीको कोरोना बीमा गरिएको छ। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालमा कार्यरत स्थायी करार दैनिक ज्यालादारी तथा देशैभर रहेका स्थानीय संवाददाता सहित 665 जना कर्मचारीको कोरोना बीमा गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमणका कारण समस्यामा परेका सल्यानका दैनिक ज्याला मजदूरी गरेर छाक टार्नेहरूका लागि धारमा गाउँपालिकाले शुरू गरेको श्रममा आधारित खाद्यान्न कार्यक्रम प्रभावकारी बनेको छ। गाउँपालिकाले गरीब तथा विपन्न र दैनिक ज्याला मजदूरीमा आश्रित परिवारका श्रम गर्न सक्ने उमेरका एक सदस्यलाई काममा लगाएर राहत दिने नयाँ अभियान शुरू गरिएको हो। सल्यानबाट संवाददाता दीपक शर्माको यो रिपोर्ट।
विपन्न परिवारका एक सदस्यलाई श्रममा लगाएर राहत वितरणको अभ्यास थालिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरूणले बताउनुभयो। लक्षित समुदायलाई राहत वितरण गर्दा परनिर्भरता बढ़ाउने सम्भावना देखेपछि रोजगार स्वरूप श्रममा आधारित खाद्यान्न कार्यक्रम सञ्चालन गरेको अध्यक्ष केसीको भनाई छ।
अहिलेसम्म कुनै पनि सरकारी सेवा सुविधा नपाएका र उनीहरूको कुनै पनि आमदानीको स्रोत नभएको अति विपन्न घरमा अहिले छाक चार्न धौधौ परेका समुदायलाई हामीले केन्द्रमा राखेका छौँ। एउटा परिवारले पाँच दिन काम गरेपछि 50 केजी चामल, 2 केजी दाल र 1 केजी नुन पाउँछ।
विपन्न परिवारमा देखिएको खाद्यान्न संकट टार्न तत्काल खाद्यान्न वितरण गरेर समस्या समाधान नहुने भएकाले कामका आधारमा खाद्यान्न वितरण गर्ने नीति गाउँपालिकाले लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताउनुभयो।
निशुल्क भन्दा पनि जो श्रम गर्न सक्ने क्षमताका नागरिकहरू हुनुहुन्छ, श्रम गर्न नपाएको अवस्थामा साधन खाद्यान्न धौतो त्यस्तो परिवारहरूलाई हामीले श्रम आधारित खाद्यान्न कार्यक्रम ल्याएका छौँ। 5 दिन बराबर काम गरे बाद लोड गराइएको थियो। यसले गर्दा के फाइदा भएको छ भने एकातिर राहतको सदुपयोग भएको छ भने अर्कोतिर चाहिँ एउटा नमुना काम भएको छ।
भाइरसका कारण रोजगारीका लागि कतै जान नपाइरहेको अवस्थामा गाउँपालिकाले श्रममा आधारित खाद्यान्न कार्यक्रम ल्याउँदा आफ्नो चुलो बलेको स्थानीय जित बहादुर केसीले बताउनुभयो।
कोरोनाका कारण बाहिर जान कमाउन सकेका थिएनौ, त्यसै भएका कारणले गाउँपालिकाले काम गराएर राहत बाँडेको हुनाले हाम्रो साँझ बिहान खाद चार्न सजिलो भइरहेको छ।
गाउँपालिकाले पहिलो चरणमा 165 र दोस्रो चरणमा 101 जनालाई रोजगारी दिएको छ। विश्वभर फैलिएको कोरोना भाइरसकै कारण धेरै नागरिक अहिले बेरोजगार बनेका छन्। भएका रोजगारी पनि गुमाउनु पर्ने अवस्था रहेको छ। यसकै बीचमा गाउँपालिकाले श्रममा आधारित खाद्यान्न कार्यक्रम सञ्चालन गरेर उदाहरणीय कार्य गरेको छ। दीपक शर्मा, रेडियो नेपाल, सल्यान।
अब के अन्तर्राष्ट्रिय समाचार। छिमेकी भारतमा गत 24 घण्टामा हालसम्मकै सबैभन्दा बढ़ी कोरोना संक्रमित फेला परेका छन्। समुदाय स्तरमा संक्रमण फैलिएसँगै भारतमा संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ। तथ्याङ्क सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ओल्डोमिटरले पछिल्लो 24 घण्टामा भारतमा 69,000 भन्दा बढ़ी संक्रमित थपिएको जनाएको छ। हिजो भारतमा 65,000 संक्रमित थपिएकोमा आज हिजोभन्दा 4,000 बढ़ी संक्रमित फेला परेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। भारतमा गत 24 घण्टामा 980 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा 28,35,822 जना कोरोना संक्रमित फेला परेका, त्यसमध्ये 20,96,000 संक्रमित निको भई घर फर्किएको र 53,994 जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै अमेरिकामा गत 24 घण्टामा 43,912 संक्रमित थपिएका छन् भने 1,252 जनाको मृत्यु भएको छ। गत 24 घण्टामा विश्वभर 6,479 कोरोना संक्रमितको मृत्यु भएको र 2,59,953 संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। हालसम्म विश्वभर संक्रमितको संख्या 2,25,57,406 पुगेको, कोरोना संक्रमणका कारण 7,89,998 जनाको मृत्यु भएको र संक्रमित मध्ये 1,52,89,374 जना निको भई घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। मालीमा भएको सैन्य नियन्त्रण प्रतिको विश्वव्यापी विरोधमा संयुक्त राष्ट्रसंघले पनि साथ दिएको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले माली सेनाले आफ्नो नियन्त्रणमा लिएका सरकारी अधिकारीहरूलाई तुरन्तै रिहा गर्न र संवैधानिक व्यवस्था पुनस्थापना गर्न अनुरोध गरेको छ। माली सेनाले भने उक्त सैन्य नियन्त्रण मालीलाई थप अराजकतातर्फ जान रोक्न गरेको बताएका छन्। माली सेनाले भने अब छिट्टै नागरिकको सरकार गठन गर्ने र नयाँ निर्वाचन गराउने जनाएको छ। अब आर्थिक समाचार।
आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष 2077-78 साउन महिनामा 7% भन्दा बढ़ी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले साउन महिनामा 1,46,22,03,000 रूपियाँको लक्ष्य लिएकोमा 1,47,56,75,000 रूपियाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यको 100.92% हो। कार्यालयले साउन महिनामा सबैभन्दा बढ़ी अन्तशुल्क शीर्षकबाट 98,24,50,000 रूपियाँ र सबैभन्दा कम स्वास्थ्य सेवा करबाट 11,25,000 रूपियाँ राजस्व संकलन गरेको छ। राजस्व शीर्षकहरू मध्ये कार्यालयले आयकर र ब्याजकर शीर्षकमा लक्ष्य भन्दा बढ़ी राजस्व असुल गर्न सफल भएको कर अधिकृत एवं सूचना अधिकारी कपिल नेपालले जानकारी दिनुभयो। मुगुमा लघु जल विद्युत योजना सम्पन्न भएपछि जिल्लाको उत्तरी मुगुम कार्मारोङ गाउँपालिकाका 5 बस्ती लाभान्वित भएका छन्। विद्युत उत्पादनबाट मुगुम कार्मारोङ गाउँपालिकाका 5 बस्तीका 240 घरधुरी लाभान्वित भएका हुन्। कादुरी एग्रिकल्चर एण्ड एसोसिएशन ब्रिटिश गोर्खा नेपालको 7 रूपियाँ र स्थानीय बासिन्दाको 18 रूपियाँको लगानीमा रिउस बगर लघु जल विद्युत योजना सम्पन्न भएको हो। कुल 100 किलोवाट क्षमताको सो विद्युत उत्पादन पछि मुगुम कार्मारोङ गाउँपालिका राष्ट्रिय वाणिज्य बैंक नेपाल प्रहरी लगायतका अन्य संघ संस्थाहरूमा वितरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले जानकारी दिनुभयो। स्याङ्जाको गल्याङ नगरपालिकाले व्यवसाय गर्दै आएका व्यवसायीलाई आधुनिक उपकरण वितरण गरेको छ। नगरपालिकाले पालिका भित्र आरन व्यवसाय गर्दै आएका दलित समुदायका 17 व्यवसायीलाई आधुनिक हातयन्त्र वितरण गरेको हो। परम्परादेखि चल्दै आएको पेसा व्यवसायको संरक्षण गर्न नगरपालिकाले आरन व्यवसायका लागि आधुनिक हातयन्त्र वितरण गरेको नगर प्रमुख भूपराज अधिकारीले जानकारी दिनुभयो।
अर्जुन श्रेष्ठ, अब खेल समाचार।
राष्ट्रिय खेलकुद परिषद राखेपले साग खेलकुदमा सामान खरिद गर्दा भएको अनियमितताको छानबिन गर्न समिति गठन गरेको छ। परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले साग प्रतियोगिताको दौरानमा ब्याडमिन्टन खेलका खेलाड़ीको जुत्ता र म्याट खरिदमा भनिएको अनियमितताको विषयमा छानबिन गर्न समिति गठन गर्नुभएको हो। राखेप सदस्य सचिव सिलवालले बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकतामा 5 छानबिन समिति गठन गर्नुभएको हो। समितिमा भट्टराई सहित अर्जुन विक, महेन्द्र कुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका छन्। समितिलाई 21 दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न समय दिएको छ। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा विभिन्न खेल र खेलाड़ीको सामान खरिदमा अनियमितता भएको खबर सार्वजनिक भएसँगै युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई छानबिन गरी आवश्यक कार्यवाही गर्न निर्देशन दिएको थियो। नेपाली राष्ट्रिय फुटबल टीमका स्ट्राइकर अभिषेक रिजाल भारतीय क्लबमा अनुबन्धन भएका छन्। रिजाल भारतको दोस्रो डिभिजनको क्लब मोहम्मद स्पोर्टिङमा 3 लागि अनुबन्धन भएका हुन्। सम्झौता 2020 अगस्तदेखि लागू हुनेछ। यसअघि मालदिव्समा व्यावसायिक फुटबल खेलेका अभिषेक भारतको लीगमा एसियन कोटामा परेको बताइएको छ। 3 लागि अनुबन्धन भएका उनी कति रकममा सम्झौता गरे भन्ने खुलाइएको छैन। अघिल्लो सिजन मसिन्द्रबाट खेलेर लीग खेलेका रिजाल अन्तिम समयमा भने मालदिव्समा खेल्न गएका थिए। उनले त्यहाँ दोस्रो डिभिजनको क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए। नेपाल क्रिकेट संघ क्यानले COVID-19 बीमा गर्ने भएको छ। नेपालमा अधिकांश खेल संघले खेलाड़ीको कोरोना बीमा नगरेको अवस्थामा क्यानले भने आफ्नो माताहतमा रहेका पुरूष महिला खेलाड़ी कर्मचारी र किर्तिपुर मुलपानीको मैदानमा काम गर्ने कामदारको कोरोना बीमा गर्ने भएको छ। यसमा क्यानले राष्ट्रिय टीमका 18 पुरूष र 18 महिला खेलाड़ीको कोरोना बीमा गर्ने भएको हो। त्यस्तै किर्तिपुर मैदानमा काम गर्ने 15 मुलपानी मैदानमा काम गर्ने 6 पनि बीमा गर्नेछ। साथै क्यानमा रहेका 6 कर्मचारीको पनि यो महामारीको बीमा गर्ने भएको हो।
अझै बम। अब मौसम। आज देशभर सामान्य बदली भई देशका अधिकांश भागमा हल्का वर्षा जारी रहने र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भने भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.6°C, न्यूनतम तापक्रम 20°C, वर्षा 5.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29°C बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:37 भयो भने सूर्यास्त भरे साँझ 6:37 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण बारे कोविड 19 संकट व्यवस्थापन केन्द्रसँग छलफल, रोकथाम तथा नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड़। काठमाडौँ उपत्यकामा अत्यावश्यक बाहेकका गतिविधिमा निषेध, तोकिए बमोजिम संक्रमितका लागि बेड नछुट्याएका अस्पतालहरूको पीसीआर टेस्टको अनुमति खारेज गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय। सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढ़ी पहिरोमा परि 13 जनाको मृत्यु, 16 जना बेपत्ता। राष्ट्रकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय सम्मान सहित हिजो अन्त्येष्टि। र समुदाय स्तरमा संक्रमण फैलिएसँगै भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि, गत 24 घण्टामा मात्रै झण्डै 70,000 नयाँ संक्रमित थपिए। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस्त, नमस्ते।